यो रेडियो नेपाल हो। अब विनिता चौधरीबाट समाचार सुन्नुहोस्। शुरूमा यस प्रसारणका प्रमुख समाचार। नयाँ बजेट निर्माण सम्बन्धी खानेपानी र संघीय मामिला मन्त्रालय बीच छलफल। विपद जोखिम न्यूनीकरण र व्यवस्थापनको अधिकार प्रदेशलाई हस्तान्तरण गरिएको गृहमन्त्रीद्वारा जानकारी। राष्ट्रसभाको बैठकमा सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यान आकर्षण र सिरियामा झडप र प्रतिशोधात्मक हिंसामा परि 1000 भन्दा बढ़ीको मृत्यु। अब समाचार विस्तारमा। उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आर्थिक वर्ष 2082-83 बजेटका लागि 3 करोड़ रूपियाँ भन्दा साना योजना तथा कार्यक्रम प्रस्ताव नगर्न आग्रह गर्नुभएको छ। आर्थिक वर्ष 2082-83 बजेट निर्माण सम्बन्धी खानेपानी मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको छुट्टा छुट्टै छलफल कार्यक्रममा अर्थमन्त्री पौडेलले असंख्य योजना तथा कार्यक्रमबाट बाहिर आउन आग्रह गर्दै पूर्व तयारी सम्पन्न ठूला रूपान्तरणकारी एवं राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना तथा कार्यक्रम प्रस्ताव गर्न जोड़ दिनुभएको छ। अर्थमन्त्री पौडेलले प्रदेश र स्थानीय तहले गर्न सक्ने कार्यक्रममा उनीहरूको भूमिका बढ़ाउनु पर्ने र एक पटकका लागि डिम्नी दिएर पनि प्रदेश र स्थानीय तहको कार्यक्षेत्रभित्रका आयोजना तथा कार्यक्रमहरू हस्तान्तरण गर्नुपर्ने बताउनुभयो। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले महिला हिंसा बलात्कार र हत्याका घटनाहरूको अन्त्यका लागि सरकारको ध्यान आकर्षण गराएका छन्। सांसद कमला देवी पन्तले 2063 सालमा संसदबाट पास भएको पैतृक सम्पत्तिमा समान हकको संकल्प प्रस्तावको प्रभावकारी कार्यान्वयन नभएकोमा चिन्ता व्यक्त गर्दै यस्ता मुद्दामा संघर्ष गरेर मात्रै पैतृक सम्पत्ति प्राप्त गर्नुपर्ने अवस्था दुखद भएको बताउनुभयो। सांसदहरूले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा समाजमा सकारात्मक सन्देश प्रवाह भए पनि छोरा छोरीमा हुने विभेदको अन्त्यका लागि बलियो कानूनी प्रावधानको आवश्यकता औल्याउनु भएको छ। सांसद जयन्ती देवी राईले समाजमा रहेका महिला हिंसाका कारणहरू छाउपडी बोक्सी दाइजो आदि अन्त्य गर्न अभियानको आवश्यकता रहेको बताउनुभयो। सांसदहरूले पूर्व राजा ज्ञानेन्द्र शाहको गतिविधि लोकतन्त्र विरोधी भन्दै सरकारलाई त्यसमा ध्यान दिन आग्रह गर्नुभयो। सांसदहरूले आगामी बजेटको विषयमा भने देशमा पूँजीगत खर्च 50% पूरा नभएको र ऋण बढ़िरहेको अवस्थामा संकटको समाधानका लागि राष्ट्रिय सहमति आवश्यक रहेकोमा जोड़ दिनुभयो। उहाँहरूले शिक्षा ऐनको तत्काल व्यवस्था गर्न पनि सरकारसँग माग गर्नुभयो। गृहमन्त्री रमेश लेखकले विपद जोखिम न्यूनीकरण र व्यवस्थापनको अधिकार प्रदेश सरकारलाई हस्तान्तरण गरिएको जानकारी दिनुभयो। सुर्खेतको वीरेन्द्रनगरमा आयोजित प्रादेशिक आपतकालीन गोदाम घर हस्तान्तरण कार्यक्रममा उहाँले विपद जोखिम न्यूनीकरण र व्यवस्थापन प्राधिकरणको नीति र निर्देशन अनुसार अधिकार हस्तान्तरण गरिएको बताउनुभयो। अब प्रदेश सरकार आफैले विपदको व्यवस्थापन गर्नेछ र केन्द्रसँग सोध्नुपर्ने आवश्यकता छैन, उहाँले भन्नुभयो। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कणेलले केन्द्र सरकारले संरचना मात्र नभई सम्बन्धित निकाय र अधिकार पनि हस्तान्तरण गर्नुपर्नेमा जोड़ दिनुभयो। यसै गरी गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन भन्ने कुरा स्पष्ट पार्नु भएको छ। सुर्खेतको वीरेन्द्रनगरमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले केही व्यक्तिहरूले राजतन्त्रको पक्षमा फैलाएको भ्रमको खण्डन गर्नुभयो। पूर्व राजालाई लोकतन्त्रमा फर्काउन सकिने विश्वास नगर्न आग्रह गर्दै गृहमन्त्रीले जनताको आन्दोलनले राजसंस्थालाई हटाएको र जनताले फेरि फर्काएर ल्याउने कुनै सम्भावना छैन भन्नुभयो। तारा एयरले सुर्खेतबाट मुगु हुम्ला र जुम्लामा गर्ने उडान बन्द गरेको छ। उडानमा निरन्तर नोक्सान भएपछि कम्पनीले हवाई सेवा बन्द गर्नु परेको जनाएको छ। यसैबीच एटी एयरलाइन्सले सुर्खेत काठमाण्डौ र धनगढ़ी परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ। एटीका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार आगामी दिनमा नियमित उडानको तयारी गरिनेछ। रुकुम पश्चिममा नियमित हवाई सेवा नहुँदा यात्रुहरू समस्यामा परेका छन्। जिल्लामा दुई विमानस्थल भए पनि नियमित उडान सेवा नहुँदा बिरामी, सुत्केरी तथा ज्येष्ठ नागरिकहरू बढ़ी समस्यामा परेका छन्। रुकुम पश्चिमबाट संवाददाता हेमराज मेघराज खड्काको यो रिपोर्ट।
सदरमुकाम मुस्कुट सल्लेर चौरजारीमा गरी जिल्लामा दुईवटा विमानस्थल छन्। चौरजारी विमानस्थल लामो समयदेखि बन्द रहेको भए पनि सल्ले विमानस्थलमा भने पछिल्लो तीन महिनादेखि नेपाल एयरलाइन्सका कुनै पनि उडानहरू भएका छैनन्। रुकुम काठमाडौँको रूटमा उडान पूर्ण रूपमा बन्द रहेको भए पनि कहिलेकाहीँ नेपालगंजदेखि रुकुमसम्म निजी एयरलाइन्सका चार्टर उडान हुने भए पनि महँगो भाडा लिइने गरेका छन्। जिल्लामा दुई विमानस्थल भए पनि नियमित उडान सेवा नहुँदा समस्या भइरहेको स्थानीयहरूको भनाइ छ।
पिच नहुँदासम्म प्लेन नियमित थियो, जब पिच भयो त्यसपछि चाहिँ प्लेन रोकिएको अवस्था छ। यहाँको जनताले पाउनुपर्ने आपतकालीन सेवाहरूबाट वञ्चित भएका छन्।
चौरजारीका जनताले एकदमै शास्ति भोगिरहेका छन्।
आज बन्द भएकोले हामी धेरै दुखी पनि छौँ, यो छिटो सञ्चालन गर्नुपर्ने हो।
एकदम मृत्युछायामा छटपटाइरहेका बिरामीहरूको लागि यथाशीघ्र 15-20 मिनटमै नेपालगञ्ज पुर्याएर चाहिँ उपचार गर्ने कुराबाट यहाँका जनताहरू वञ्चित भएका छन्।
रुकुम पश्चिमका दुवै विमानस्थलमा हवाई सेवा बन्द भएको विषयमा नागरिक स्तरबाट सँगै संसदमा समेत कुरा उठिरहेको छ। रुकुम पश्चिमबाट प्रतिनिधित्व गर्नुहुने राष्ट्रिय सभा सदस्य कृष्ण बहादुर रोकायले हवाई सेवा छिटो सुचारू गराउन संसद र सरकारको ध्यान आकर्षण गराउनु भयो।
दुवै विमानस्थलमा यथाशीघ्र उडान सञ्चालन गर्नु निम्ति सम्बन्धित मन्त्रालयको म ध्यान आकर्षण गराउन चाहन्छु।
नेपाल एयरलाइन्स सल्ले स्टेशन प्रमुख प्रेम ओलीका अनुसार प्राविधिक समस्याका कारण केही समयदेखि उडान हुन नसकेको बताउनु भयो। उडान तयारीका लागि कामहरू भइरहेको र छिटै सञ्चालन आउने उहाँको भनाइ छ। लामो समयदेखि रुकुममा हवाई सेवा बन्द हुँदा रुकुम पश्चिम, रुकुम पूर्व, जाजरकोट र सल्यान जिल्लाका स्थानीयहरू प्रभावित बनेका छन्, जसमा सबैभन्दा जटिल परिस्थितिका बिरामी, गर्भवती बालबालिका तथा ज्येष्ठ नागरिकहरू बढी मारमा परेका छन्। दुर्गम जिल्लाहरूमा हवाई यात्रा जनताका लागि अति आवश्यक भए पनि नियमित हुन सकिरहेका छैनन्। मेघराज खड्का, रेडियो नेपाल, रुकुम पश्चिम।
हवाई सेवा नियमित नहुँदा समस्या सम्बन्धी रुकुम संवाददाताको यो रिपोर्ट पछि अब अन्य समाचार। गोविन्दे नामको जंगली हात्तीले आक्रमण गर्दा पूर्वी चितवनको खैरहनी वडा नम्बर 9 घर भएका 35 वर्षीय सूर्यश महतोको मृत्यु भएको छ। सौराहाको खेतमा तरकारी टिप्दै गरेको अवस्थामा शुक्रबार बाघमारा वनबाट बस्ती प्रवेश गरेको हात्तीले महतोलाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। महतोको शव हिजो दिउँसो भेटिएको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले क्रिकेटको विकासका लागि सातवटै प्रदेशमा रंगशाला निर्माण गर्नुपर्ने आवश्यकता औल्याउनु भएको छ। प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री भण्डारीले कि पूर्वाधारको अभाव भए तापनि नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा उल्लेख्य सफलता हासिल गरेको बताउनुभयो। मन्त्री भण्डारीले सरकार क्रिकेटको विकासमा प्रतिबद्ध रहेको र निजी क्षेत्रको लगानी बढ़ाउनु पर्नेमा पनि जोड़ दिनुभयो। घरमा बसेर काम गर्ने गृह श्रमिक महिलाहरूले पनि हाल पहिचान खोज्न थालेका छन्। उनीहरूले श्रमको उचित मूल्यांकनसँगै सामाजिक सुरक्षा कोषमा पनि आफूहरू आबद्ध हुन पाउनु पर्ने बताएका छन्। संवाददाता यशोदा अधिकारीको यो रिपोर्ट।
घरमै बसेर पोते उन्ने, बत्ती काट्ने, थुप बनाउने, राडी पाखी डोको नाम्लो बुन्ने लगायतका काम गर्दै आएका महिलाले सामाजिक सुरक्षा कोषमा आफूहरूलाई आबद्ध गराउन माग गरेका छन्। घर धन्दा सकेर बचेको समयमा गर्ने ती कामहरूबाट महिलाले घर खर्च चलाउने गरेका भए पनि उनीहरूलाई नेपालको कुनै ऐन कानूनले समेट्न सकेको छैन, जसले गर्दा गृह श्रमिक महिलाहरू श्रम शोषणमा समेत पर्ने गरेका छन्। प्रति गोटाका हिसाबले गरिने त्यस्ता कामहरूको न्यून पारिश्रमिक पाउन पनि मुस्किल छ। 30 वर्षदेखि प्रति गोटाका दरले स्वेटर बुन्दै आउनुभएकी शान्ता लक्ष्मी ताम्राकार।
कानूनमा पनि हामी गृह श्रमिकहरूको पहिचान भयो भने राम्रो हुन्छ, हजुर, हामीलाई सामाजिक सुरक्षामा लगभग।
नेपालको परम्परागत श्रम संस्कृतिलाई हेर्ने हो भने कला कारखानाको अवधारणा आउनुभन्दा अगाडिदेखि नै महिलाले घरमै बसी बाँस, काठ, माटो लगायतका कच्चा पदार्थको प्रयोग गरी सरसामान बनाउने, घर खर्च चलाउने गर्दथे। यो परम्परा आजको औद्योगिक युगमा पनि कायम रहेको छ, तर उनीहरूको पहिचान कतै पनि उल्लेख भएको पाइँदैन। घरभित्रै बसेर गरिने त्यस्ता कामहरूको महत्व रोजगार नपाइरहेका गृहिणी महिला तथा पुरूषका लागि अझ बढ़न थालेको छ। स्थानीय सरकारले उनीहरूको पहिचान खोज्ने, तथ्याङ्क संकलन गर्ने, परिचय पत्र वितरण गर्ने लगायतका काम गरी उनीहरूलाई सम्बोधन गर्न सक्दछ। कानूनी मान्यता पाएमा पारिवारिक गर्जो टार्नेदेखि अनौपचारिक रूपमा अर्थतन्त्रलाई गृह श्रमिकले टेवा दिन सक्नेछन्। लामो समय गृह श्रमिकका रूपमा काम गर्दै शंखरापुर नगरपालिका वडा नम्बर 7 की वडा सदस्य निर्वाचित भएकी चन्दा श्रेष्ठ गृह श्रमिकका विषयलाई नगरसभामा लैजाने बताउनुहुन्छ।
जनप्रतिनिधिको हैसियतले पनि आर्थिक वर्ष 81-82 चाहिँ नगरसभामा पनि नीति नियमहरू बनाउने हामीले राख्न खोजिरहेछौं र उहाँले पनि एक्सेप्ट गर्नु भएको छ।
नेपालमा करिब 22 लाख भन्दा बढी गृह श्रमिक छन्, तर उनीहरूलाई न संविधानले चिन्छ न कुनै ऐन कानूनले नै। गृह श्रमिक महिलाको कामको कानूनी मान्यता, ज्याला निर्धारण र सामाजिक सुरक्षामा आबद्ध गराउन पनि श्रम ऐन संशोधन गरेर समेट्नु पर्ने बताउनुहुन्छ अधिवक्ता गोमा पाण्डे।
श्रम कानूनमा संशोधन गरेर मात्रै गृह श्रमिकले गर्ने कामका कुराहरू र उनीहरूले पाउनुपर्ने सुविधाहरूको कुराहरू आयो भनेदेखि सामाजिक सुरक्षामा जाने एउटा बाटो खोल्छ।
तथ्याङ्क विभागको श्रम सम्बन्धी सर्वेक्षणमा स्वरोजगार सहित गृह श्रमिकको क्षेत्रमा 70% बढ़ी महिलाको योगदान रहेको उल्लेख छ। उनीहरू आफ्नै घरमा बसेर रोजगार सृजना गरिरहेका छन्। घर परिवारदेखि मुलुकको अर्थतन्त्रमा समेत योगदान गर्न सक्ने गृह श्रमिक महिलालाई सम्बोधन गर्ने गरी ऐन कानून बनाउन ढिला भइसकेको छ। यशोदा अधिकारी, सार्वजनिक सेवा प्रसारण, रेडियो नेपाल, काठमाडौँ।
ए छोरा, के छ हाल खबर? पढाई कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटीसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारू गर्नका लागि *14 हेस डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापन अघि प्रस्तुत गर्यौं पहिचान खोज्दै गृह श्रमिक महिलाहरू सम्बन्धी रिपोर्ट। अब अन्तर्राष्ट्रिय समाचार। सिरियामा झडप र प्रतिशोधात्मक हिंसामा परि 1000 भन्दा बढ़ीको मृत्यु भएको छ। सिरियाली सुरक्षा बल र अपदस्थ राष्ट्रपति बसर अल असदका समर्थकहरू बीच लगातार दुई दिनदेखि भएको झडपमा परि 1000 भन्दा बढ़ी मानिसको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। झडपका कारण लाटाकियामा विद्युत र पानीको लाइन काटियो। सिरियाको तटीय क्षेत्रमा स्थानीय बासिन्दाले अलावी सम्प्रदायका सदस्यहरूलाई निशाना बनाएको, घरमा आगो लगाएको र लुटपाट गरेको आरोप लगाएका छन्। फ्रान्सले सिरियामा धर्मका आधारमा भइरहेका अत्याचारको निन्दा गर्दै घटनाको स्वतन्त्र अनुसन्धानको माग गरेको छ। रूसी आक्रमणमा परि पूर्वी युक्रेनमा मृत्यु हुनेको संख्या 25 पुगेको छ। रूसले हिजोदेखि युक्रेनका विभिन्न शहरहरूमा 31 भन्दा बढ़ी क्षेप्यास्त्र प्रहार गर्दा 8 आवासीय भवन र प्रशासनिक भवन ध्वस्त भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसमाथि नयाँ प्रतिबन्ध र शुल्क बढ़ाउने धम्की दिएका बेला रूसले युक्रेनमा रातभर हवाई आक्रमण गरेको हो। केही दिन अघि राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीसँगको विवादपछि ट्रम्प प्रशासनले युक्रेनसँग अमेरिकी सैन्य सहायता वितरण र गुप्तचर आदान प्रदानमा रोक गएको थियो। अब मौसम। पर्याप्त वर्षा नहुँदा काठमाडौँ उपत्यकाको आकाशमा बादल लागेको छ भने वायु प्रदूषण पनि बढ़ेको छ। स्थानीय वायुको प्रभाव र पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण वर्षा हुन नसकेको मौसमविद विनु महर्जनले बताउनुभयो। मुलुकको केही भागमा हिमपात र हल्का मात्र वर्षा भएको छ, तर प्रदूषण हट्ने गरी वर्षा भएको छैन। अझै 3 दिन यस्तै हुने देखिन्छ, मौसमविद महर्जनले भन्नुभयो। क्वालिटी इन्डेक्सका अनुसार आज काठमाडौँ विश्वको 5 प्रदूषित शहरका रूपमा सूचीकृत भएको छ। आज काठमाडौँको वायु प्रदूषण 163 AQI पुगेको छ। विश्वको सबैभन्दा बढ़ी प्रदूषित शहरको रूपमा भियतनामको राजधानी हनोई शहर सूचीकृत भएको छ भने दोस्रोमा चीनको बेजिङ परेको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नयाँ बजेट निर्माण सम्बन्धी खानेपानी र संघीय मामिला मन्त्रालय बीच छलफल। विपद जोखिम न्यूनीकरण र व्यवस्थापनको अधिकार प्रदेशलाई हस्तान्तरण गरिएको गृहमन्त्रीद्वारा जानकारी राष्ट्रिय सभाको बैठकमा सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यान आकर्षण र सिरियामा झडप र प्रतिशोधात्मक हिंसामा परि 1000 भन्दा बढ़ीको मृत्यु। यसका साथै रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।